नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, आज विश्व योग दिवस विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ। यस वर्षको विश्व योग दिवसको नारा आफू र समाजका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ गर्दै मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण, आध्यात्मिकता लगायतमा जोड़ दिने गर्दछ। आजको अन्तर संवादमा हामी विश्व योग दिवसका सन्दर्भमा रहेर दुई चरणमा कुराकानी गर्दैछौ। पहिलो चरणमा कुराकानीका लागि हामीसँग ब्रह्म कुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐर हुनुहुन्छ। यहाँलाई कार्यक्रम अन्तर संवादमा हार्दिक स्वागत छ।
नमस्कार, धन्यवाद हजुर, ओम शान्ति।
आम मानिसले बुझ्दा योगलाई कसरी बुझ्ने? योग अभ्यासले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ भनिन्छ, यसबारेमा अलिकति छोटकरीमा यहाँले प्रश्न पारिदिनुहोस् न।
वास्तवमा योग विद्या भनेको सबै मानिसहरूका लागि मानसिक, शारीरिक र आध्यात्मिक सबै प्रकारको स्वास्थ्यलाई एउटा राम्रो बनाउनुको लागि गरिने प्रक्रिया हो। र योगको यदि हामीले गहिराईमा गएर त्यसको इतिहास हेर्यो भने यो मतलब योग भनेको युज धातुबाट निर्माण भएको छ, जसको अर्थ हुन्छ सम्बन्ध, कनेक्सन, जोड र एकअर्कासँगको सम्बन्धलाई सुदृढ बनाउने र मधुर एउटा तरिकाले मग्न हुने अवस्था हो। तर अब पछिल्ला चरणमा योगलाई केवल आसन र प्राणायामसँग जोडिएको हुनाले कतिपय योगका पाटाहरू छुटे जस्तो लाग्छ। खास गरी योग भनेको यम, नियम र त्यसपछि व्यायाम प्राणायामको साथसाथै प्रत्याहार। प्रत्याहारले मानिसको इन्द्रिय कर्मेन्द्रहरूको वासनावृत्तिलाई रोक्ने गर्दछ र खास गरी इन्द्रिय कर्मेन्द्रद्वारा हुने जो अनियन्त्रित कुराहरू छन् अथवा असंयमित कुराहरू छन् जसले गर्दा हाम्रो दृष्टि पनि खराब हुन सक्छ, वृत्ति पनि खराब हुन सक्छ र साथसाथै हाम्रो मुखबाट, वचनबाट पनि कुवाक्यहरू आउन सक्दछन्। र योगले हाम्रो वाणीलाई संयमशील बनाइदिन्छ र हाम्रा इन्द्रिय कर्मेन्द्रहरूलाई पनि शान्त र शीतल बनाउने काम गर्दछ। र यसका अतिरिक्त आन्तरिक शक्ति, मन र बुद्धि, जो मन अत्यन्त चञ्चल हुन्छ, मनभित्र अनेक प्रकारका कुविचारहरू पैदा हुन्छन्, कुमतिहरू पैदा भइदिन्छ, कुबुद्धि पैदा भइदिन्छ, यस किसिमको बाह्य कर्म इन्द्रियहरूलाई पनि नियन्त्रण गर्ने, तिनीहरूलाई पनि संयमशील बनाउने र साथसाथै आन्तरिक जुन हाम्रो ऊर्जा हामीभित्र भएको मन बुद्धि संस्कार त्यसलाई समेत एउटा सद्मार्गमा र सही चिन्तनमा सही चित्तवृत्ति बनाउने एउटा अत्यन्तै विशिष्ट यो सूत्र हो, वास्तवमा विशिष्ट अभ्यास हो। त्यसैले हामीले शारीरिक रूपमा जुन व्यायामहरू गर्छौँ, शारीरिक रूपमा प्राणायाम गर्छौँ र साथसाथै आसनहरू गर्छौँ, त्यो त हामीले गर्नै पर्दछ, त्यो प्रोटोकलभित्र परेकै अवस्था हो। तर त्यसको साथसाथै जुन पाटो हामीले अलिकति ओझलमा पर्यो जस्तो लाग्छ, त्यो भनेको ध्यानको पाटो हो, चिन्तनको पाटो हो। योग भनेको परमात्माको त्यो परम ज्योतिर्मय स्वरूपमा आफूलाई स्थित गर्ने कुरा हो र त्यसप्रति पनि आम जनमानसको चासो र आम जनमानसलाई त्यो चेतना अभिवृद्धि गर्ने कार्यमा हामी योग मार्गमा चलेका मानिसहरू, योगको अभ्यास गराउने योगीजनहरूले त्यतापट्टि पनि सबै आम जनताको ध्यान आकर्षण गराउनु पर्छ भन्ने मलाई लाग्छ। र त्यो हिसाबले हामीले अन्तर्राष्ट्रिय योग दिवस मनायौँ भने अझ यो बढी मतलब फलदायी हुनेछ। र योग भनेको यो अन्तर्राष्ट्रिय योगले त कुनै किसिमको ब्यारियर राखेको छैन, यो एउटा अन्तर्राष्ट्रिय रूपमै मनाइने पर्व भएको हुनाले यसलाई चाहिँ संसारका सबै मानिसहरूले, कुनै प्रकारको विभेद छैन यसमा। जस्तो हाम्रो पुरातन जुन मान्यता छ, उदार चरिता नामम वसुधैव कुटुम्बकम, अर्थात् यसले विश्वलाई नै एउटा परिवारका रूपमा हेरेर कुनै प्रकारको धर्म, जाति, रङ्ग, लिङ्ग, क्षेत्र, राष्ट्र इत्यादिको पनि ब्यारियर नभइकन समग्र विश्वकै कल्याणका लागि विश्वकै आत्माहरूलाई शान्ति, सुख, आनन्द, खुसी, प्रेम र बन्धुत्वको भावनामा आबद्ध गर्ने, जोड्ने, टुटेको चिजलाई यसरी अहिले मानिस आपसमा टुटेका छन्, फुटेका छन्, हरेक प्रकारको आपसी द्वन्द छ, मनस्थितिमा एकअर्काप्रतिको ईर्ष्या, द्वेष र घृणाको भावना छ, यी सबैबाट मुक्त गरेर मानव समाजलाई एकबद्ध गर्ने र मानव समाजका बीचमा एकता तथा हार्मनी, युनिटी एन्ड हार्मनीलाई पोषण गर्ने त्यसलाई चाहिँ सशक्त गर्ने काममा योगको अहम भूमिका हुने भएको हुनाले हामीले यस योगलाई शारीरिक दर्शनका साथसाथै हामीले आन्तरिक मनस्थितिलाई पनि शुद्ध स्वच्छ पवित्र र परम सत्ता परमात्मामा जस्तो ज्योतिषमती भन्दो रहेछ हाम्रो यो चाहिँ के अरे पतञ्जलि योगमा पनि कसमा मन लगाउने भन्दाखेरि स्वयं महर्षि पतञ्जलिले पनि के भनेको छ भने हामीले मन त्यसमा लगाउनुपर्छ ज्योतिषमती अर्थात् विश्वका जसमा कुनै शोक छैन जो परम ज्योति र परम प्रकाशमय हो त्यसमा मन एकाग्र गर्यो भने हाम्रो ध्यान हाम्रो ज्ञान हाम्रो धारणा मजबुत हुन्छ र त्यसैले यो चिजलाई मजबुत गराउने पक्षमा पनि हामी त्यत्तिकै सजग हुनुपर्ने जस्तो लाग्छ मलाई बाबुरामजी र हाम्रो आम जनतालाई पनि श्रोताहरूलाई पनि हामी भन्न चाहन्छौँ।
यो योग अभ्यासको प्रचलन कहिलेबाट शुरू भयो, आजका दिनसम्म आइपुग्दा मानिसहरूले एकलाई कसरी लिने गरेका छन्, पछिल्लो समय त योगाभ्यास हुनुपर्छ भनेर आम मानिसमा एक किसिमको जागरण नै आएको देखिन्छ, यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ?
के छ भने अब हामी एउटा सृष्टिको क्रमलाई हेर्ने गर्दछौँ, खास गरी ब्रह्मा कुमारीजको दर्शनले के भन्छ भन्दा यो सृष्टिका पछिल्ला प्रारम्भका दुईटा युगहरू जसलाई हामी सत्ययुग र तृतीय युग भन्छौँ, सत्ययुग र तृतीय युगमा यस्तो साधनाको जरुरत थिएन। त्यहाँको एउटा शब्द छ न्युरोबिक भन्ने हुन्थ्यो, न्युरोबिक भनेको मानसिक अत्यन्तै शक्तिशाली हेल्दी लाइफ स्टाइल। र त्यतिखेरका मानिसहरू जसलाई देवता भनिन्थ्यो उहाँहरू आफैमा यति संयमशील यति मर्यादित यति पवित्र थिए यति स्वच्छ थिए कि जसले गर्दाखेरि उहाँहरूलाई आसन आदि इत्यादि गर्नु पर्दैन थियो। तर के थियो भने त्यतिखेर पनि एउटा बहुतै सुन्दर जस्तो त्यहाँको जस्तो कृष्णलाई देखाउँछ नि रास गर्ने, त्यसलाई रास भन्छ। रास भनेको चाहिँ एउटा हात र खुट्टाको बडो राम्रो कोअर्डिनेसन गरेर गरिने तरिका हो। त्यसले गर्दा हाम्रो भित्री जति पनि ऊर्जा छ हाम्रो शरीरको त्यो ऊर्जा आफैमा खपत हुने र त्यो ड्रेन आउट नहुने अथवा त्यो बहिर्गामी भएर त्यो शक्ति चाहिँ दुरुपयोग नहुने त्यस किसिमको शक्ति उहाँहरूमा थियो, त्यस किसिमको संयमशील जीवन थियो। र साथसाथै रङ भन्नाले उहाँहरूले विभिन्न प्रकारका अर्नामेन्ट्सहरू बहुमूल्य गहनाहरूको जसरी धारण गर्नुहुन्थ्यो लगाउनुहुन्थ्यो त्यो पहिरनले गर्दाखेरि एक किसिमको कलर पैदा हुने रङ पैदा हुने जसले गर्दा हाम्रो शरीरको हार्मोन्सहरूलाई चाहिँ एउटा सही उसमा राख्दो रहेछ, ब्यालेन्समा राख्दो रहेछ, अनावश्यक हार्मोन्सहरू पैदा नहुने त्यो पनि स्वास्थ्यको कारण बन्ने र साथसाथै त्यतिखेर त्यो सहरमा बजारमा या मानिसहरूको भित्र सङ्गीत मात्र होइन कि त्यो ध्वनहरू बज्ने साउन्ड भन्छ त्यहाँ नाद, त्यो नादको आवाजले गर्दा प्रकृति र हामी चेतन शक्ति आत्माको बिचमा हार्मनी पैदा गर्ने रहेछ। त्यस किसिमको स्वास्थ्यको प्रक्रिया थियो। तर द्वापरयुग आउँदै गर्दा जब मानिसहरू अलिकति आफ्नो संयमशील जीवनबाट तल झरे कोरले र त्यसपछि अब दुनियाँमा दुःख सुरु भयो, कष्ट सुरु भयो, चिन्ता सुरु भयो, रोग शोक भोगहरू बढ्दै गए, वासनावृत्ति पैदा भयो मानिसहरूमा, त्यसले गर्दाखेरि एकअर्काप्रतिको ईर्ष्या र द्वेषको घृणाको भावना पैदा भयो अनि त्यसलाई नियन्त्रण गर्नका लागि त्यतिखेरका हाम्रा ऋषि मुनिहरूले पतञ्जलि जस्ता ऋषिले र साथसाथै योग वशिष्ठ ऋषिहरूले र साथसाथै चारक ऋषि देखा चारक भनौँ मुनि भनेर भनिन्छ, यस्ता हाम्रा प्राचीन कालका ऋषि मुनिहरूले अब मानिसहरू अत्यन्तै असंयमित हुन लागे, मानिसहरू इन्द्रियको दास बन्न लागे, अब मानिसहरूको आचरणमा संयममा नियममा र मानसिक ध्यान आकर्षणमा यिनीहरू कमजोर बन्दै गए। त्यसैले उहाँहरूको त्यो जीवनलाई संयमशील बनाउन र मर्यादित बनाउन र स्वास्थ्यलाई पनि बरकरार राख्नका लागि स्थायित्व दिनका लागि अनि योग साधना प्रक्रियाहरू अपनाए। जस्तो पतञ्जलि योगमा जुन चाहिँ अष्टाङ्ग योग भनेर भनिन्छ त्यसमा उहाँले पनि त्यही भन्नुभयो, संयममय जीवन हुनुपर्छ, मर्यादित हुनुपर्छ, यम नियम अनि त्यसपछि आसन प्राणायाम र साथसाथै अनि त्यसपछि धारणा भनेको जीवनमा राम्रा गुणहरूको धारणा गर्ने, शान्तिको, प्रेमको, एकअर्काप्रति इमान्दारीको र साथसाथै खुसीको, यो संयमशील के भने वचनमा बोलीमा अत्यन्तै मर्यादित र बहुतै मधुरता ल्याउने किसिमको धारणाबाट अनि ध्यान अर्थात् ध्यान भन्नाले आफ्नो मनलाई थोरै समय भए पनि संसारिक विषय वस्तु वैभव विषय आदि इत्यादि भोग वासनाबाट त्यो मनलाई विथड्र गर्ने, त्यो मनलाई त्यसबाट निकालेर थोरै समय भए पनि त्यो परम सत्ता जो आध्यात्मिक ऊर्जाको परम केन्द्र हो ज्योतिषमती भन्ने जसलाई हामी परम ज्योतिर्मय स्वरूप भन्छौँ, गीताले पनि जसलाई ज्योतिषाभि तद ज्योति तमसम परम उच्यते भनेको छ, ज्योतिमा पनि महाज्योति हो र सबैले अन्धकारलाई मिटाउने र मनुष्य आत्माको मनलाई पावन बनाउने जुन शक्ति हो परमेश्वर जसलाई हामी परमात्मा भन्छौँ, हामी सत्यम शिवम सुन्दरम पनि भन्छौँ, त्यो परम प्रकाशमय कसैले अल्लाह भने कसैले नूर भने त्यो आफ्नो ठाउँमा छ, तर त्यो ज्योतिषमा पनि एकाग्र गर्नुपर्छ भन्ने हिसाबले ध्यानको विधि बनाइयो। र अन्तमा जब ध्यान पक्का हुन्छ, मन एकाग्र हुन्छ, एकचित्त हुन्छ, एकरस हुन्छ, प्रभुको प्यारमा मग्न हुन्छ, जस्तो गीतामा पनि भनेको छ कि बच्चे जो मलाई अनन्य भावले याद गर्छ, अत्यन्त प्रेमले याद गर्छ, त्यो नै योगी हो, त्यो नै योगी आत्मा हो। अर्थात् परमात्मासँग जो दिलको हृदयको प्रेम प्यार हुन्छ, स्नेह हुन्छ, त्यसमा एकाकार भएर उसले आफ्नो मनलाई जब शुद्ध पवित्र सोखे बनाउँछ, त्यस अवस्थामा वास्तवमा उसको समाधि भन्नाले निर्विकल्प मनस्थिति, समाधि भन्नाले जिरो बन्ने त होइन, तर के भने मनमा कुनै पनि प्रकारको नकारात्मक कुराहरू, अशुद्ध कुराहरू, अपवित्र कुराहरू, कसैप्रति पनि द्वेषको भावना, घृणाको भावना नभइकन पूर्ण रूपमा दया, क्षमा, करुणा, सर्वहित र सर्वकल्याणार्थको त्यस्तो किसिमको उच्च कोटिको भावना र विचारले, चित्तवृत्तिले एकदम अलङ्कृत भएको र त्यसले चाहिँ सुशुद्ध शुद्धिकरण भएको अवस्थालाई नै समाधि अवस्था भनेर भनियो। अनि त्यस किसिमको कुरा अगाडि बढाइएको थियो, तर कालान्तरमा हेर्नुहोस् मानिसहरूले समाधि गर्न सकेनन्। अब मान्छेको जिन्दगी अलिकति परिवर्तन भयो, अहिलेको भागदौडको दुनियाँमा, भागदौडको जिन्दगीमा मानिसहरू मनलाई एकाग्र गर्न साह्रै अप्ठ्यारो मान्छन्। त्यसैले त्यो उच्च कोटिको कुरालाई अलिकति ओजनमा पारे जस्तो लाग्छ, तर त्यसलाई फेरि अब यो अहिले योग दृष्टि जुन किसिमको योग भनौँ, अन्तर्राष्ट्रिय योग दिवस हामीले मनाइरहेका छौँ, योगाचार्यहरूको पनि त्यसमा ध्यान आकर्षण भएको छ। अब आसन क्रियाका साथसाथै, प्राणायाम क्रियाका साथसाथै अब ध्यान र समाधि, मन एकाग्र गर्ने राजयोग साधनालाई पनि त्यत्तिकै प्राथमिकता दिनु पर्दछ। यदि त्यो दियौँ भने वास्तवमा हामी योगलाई जुन हिसाबले अगाडि बढाइरहेका छौँ, यसबाट विश्वलाई कल्याण गर्ने, विश्वका मनुष्य आत्माहरूलाई शुद्ध बनाउने, उहाँहरूको जीवन पद्धतिलाई निरोगी र जीवन पद्धतिलाई सबल बनाउने जुन हाम्रो एउटा लक्ष्य छ, त्यो लक्ष्यलाई अवश्य पनि हामीले पूर्ण गर्न सक्नेछौँ र हाम्रो सबैको त्यतापट्टि पनि ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ।
अब अन्तमा यहाँले जस्तो संयुक्त राष्ट्र संघले विश्व योग दिवसलाई नै मान्यता दिएको छ र सोही अनुसार अहिले विश्व भने योग दिवस पनि मनाइन्छ, यसको महत्व र आजका दिनमा आवश्यकता अझ बढेर गएको पनि देखिन्छ, यहाँले यो महत्व र आवश्यकता बढ्दै गएको सन्दर्भलाई अलिकति संक्षिप्तमा भनिदिनुहोस् न।
निश्चित रूपमा यो अत्यन्तै सकारात्मक र एउटा बहुतै ठूलो परिवर्तनको कुरा हो। यसले निश्चित रूपमा अहिलेको मानवीय मनस्थिति, मानवका मनमा भएका चिन्ताहरू, मानवको मनमा भएको अशान्ति, मानव मनमा भएका पीडाहरू, बहहरू, कई प्रकारका जो आन्तरिक कुराहरू छन्, आन्तरिक कमजोरी नै वास्तवमा बाहिरी हाम्रो बोलीमा, व्यवहार र वचन र कर्ममा आउने कुरा हो। त्यसैले अन्तर्राष्ट्रिय रूपमै यो विद्यालाई हामीले अगाडि बढाउनुपर्छ र समाजका सबै वर्ग, विद्यार्थी भाइ बहिनीहरूदेखि लिएर समाजमा सबै मतलब जिम्मेदार व्यक्तित्वहरूलाई पनि र सामान्य आम नागरिकलाई पनि योगको अब अभ्यास गराउनुपर्छ, योग विद्यासँग उहाँहरूलाई जोड्नुपर्छ भन्ने किसिमको जुन चेतना अभिवृद्धि गर्ने काम संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको अन्तर्राष्ट्रिय योग दिवस मार्फत हामीहरूले जुन अभियान चलाइरहेका छौँ, सबै त्यसमा लागि परेका छौँ, हामी सबै त्यसका लागि जिम्मेवार छौँ। र मलाई विश्वास छ कि वास्तवमा यो लहर, यो किसिमको एउटा विङ जुन फैलिएको छ, यो सकारात्मक कुरा हो। यो सकारात्मक लहरले योगको लागि चिन्तन गर्ने, योगप्रतिको एउटा अभिरुचि बढाउने किसिमले जो हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यी कार्यक्रमहरूले निश्चित रूपमा हाम्रा सम्पूर्ण मुलुकवासी मात्रै नभइकन अन्तर्राष्ट्रिय लेभलकै मानिसहरूलाई, अन्तर्राष्ट्रिय जगतमै भएका सम्पूर्ण मानव जातिलाई यसले बहुतै सुन्दर एउटा सुसंस्कारित, सभ्य, अहिंसा परमो धर्मलाई मतलब आफ्नो जीवनमा धारण गर्ने र विश्व बन्धुत्वको भावना अथवा भाइ भाइको भाइचाराको भावनाको अभिवृद्धि गर्नेमा र मानिसलाई सहृदय जोड्नमा, मानिसको बीचमा भएका आपसी चुसहरू, आपसी कटाक्षहरूलाई मिटाएर हरेक मानिसलाई सबै परमात्माका अमर सन्तान हुन्, हामी एउटै फ्यामिलीका मानिस हुन्, एक परमात्मा एक विश्व परिवार भन्ने विचारधारालाई, त्यो किसिमको चेतनालाई अभिवृद्धि गर्नेमा अन्तर्राष्ट्रिय योग दिवसले बिस्तारै बिस्तारै त्यो पूर्णता प्राप्त गर्नेछ। त्यो किसिमको एउटा चाहिँ भनौँ न प्र्याक्टिकल जीवन पद्धतिहरू सबैमा आउनेछ भन्ने विश्वासका साथ हामी सबै हाम्रा श्रोता महानुभावहरू लगायत हाम्रा सबै दाजुभाइ दिदीबहिनीहरूलाई यही यस बेला हामी शुभकामना र शुभ भावना राख्न चाहन्छौँ। योग दिवसले हामी सबैको कल्याण गरून् र यो वर्षको जुन चाहिँ नारा छ आफै र समाजका लागि योग, निश्चित रूपमा पहिले आफू शुद्ध बन्नुपर्छ, आफू पवित्र बन्नुपर्छ, आफू सकारात्मक परिवर्तनका लागि अग्रगतिमा जानुपर्दछ। हामी एक एक व्यक्ति नै समाजको इकाइ भएको नाताले हाम्रो सुधार समाजको सुधारको लागि बहुठूलो काम गर्नेछ र अवश्य पनि हाम्रो समाज स्वच्छ, शुद्ध र सभ्य बन्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र यसमा सबैको हातेमालोले निश्चित रूपमा यो लक्ष्य प्राप्त हुनेछ भन्ने विश्वास गर्न चाहन्छु। सबैमा यही मेरो शुभकामना छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू हजुर। ओम शान्ति, ओम शान्ति।
योग दिवसको सन्दर्भमा रहेर हामीले अहिले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह अयरसँग कुराकानी गर्यौं। फेरि पनि हामी कुराकानीकै क्रममा अगाडि बढ्दैछौ। योग दिवसकै सन्दर्भमा केन्द्रित रहेर योग तथा प्राकृतिक चिकित्सा विज्ञ डाक्टर हरिप्रसाद पोखरेलसँग कुराकानी गर्दैछौ। यहाँलाई कार्यक्रम अन्तरसंवादमा स्वागत छ। विषय प्रसंगलाई अगाडि बढाउँ। वर्तमान समयमा बदलिदो जीवनशैली, खानपान, कुलतका कारणले मानिसमा तनाव बढ़िरहेको देखिन्छ। यस्तो समयमा यो समस्या नियन्त्रण गर्नका लागि योगा अभ्यास निकै उपयोगी छ भनेर पनि भनिएको छ। यो सन्दर्भलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? के साँच्चीकै यस्ता विभिन्न किसिमका तनावहरू कम गर्नका लागि अब योगा अभ्यासले, योगले चाहिँ महत्वपूर्ण भूमिका खेल्छ त?
हजुर, अवश्य। किन भन्दा योग एउटा यस्तो सर्वाङ्गीण ज्ञान विज्ञान हो जसले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक उन्नतिका लागि काम गर्छ। र अहिले हामीले जुन बुझिरहेका छौँ, अहिले हामी बाँचेको युगमा, कि योग भनेको आसन हो, आसन भनेको व्यायाम हो भन्ने अर्थमा जुन बुझेका छौँ, त्यो एकदम सामान्य अर्थ हो। तर के भन्दा योगभित्र यति धेरै ज्ञान विज्ञान या प्रायोगिक अभ्यासहरू छन् जसले मान्छेको शरीरको तहबाट, मनको तहबाट, चेतनाको तहबाट उसलाई चाहिँ विकसित गर्न मद्दत गर्छ, जसले गर्दाखेरि तनावको व्यवस्थापन नहुने त कुरै छैन। ऊ चाहिँ प्रेम, शान्ति, करुणाले भरिएको मान्छे, शान्त र विकसित मान्छे बन्न सक्छ। ती कुराहरू योगका विभिन्न प्रायोगिक अभ्यासहरूबाट सम्भव छ।
अब जस्तो योग प्राकृतिक चिकित्सासँग पनि जोडिएको छ, यहाँ त योग चिकित्साकै एउटा विज्ञ व्यक्ति पनि हुनुहुन्छ। शरीरमा पोषक तत्व पुर्याउन र टक्सिन हटाउन, शरीरमा रक्त संचार सुचारू गराउन, यसको गतिलाई चाहिँ नियन्त्रण गर्न, श्वास प्रश्वासको माध्यमबाट शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न पनि योग फलिफाप सिद्ध छ भनिन्छ। यसको यो वैज्ञानिक र चिकित्सकीय यो जुन पक्ष छ, यहाँले यो कुरालाई अलिकति प्रष्टीकरण गरिदिनुहोस् न।
अवश्य। किन भन्दाखेरि योगले मुख्य रूपमा दुईटा कामलाई बढी जोड दिन्छ। एउटा के भन्दा रोग लाग्नै नदिनका लागि, र अर्को कुरा रोग लागिहाल्यो भने पनि त्यसलाई सहज प्राकृतिक तरिकाले समाधान दिनका लागि यसले महत्त्वपूर्ण काम गर्छ। फेरि योग भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भन्दाखेरि भोजनको व्यवस्थापन पनि हो यो, शारीरिक र मानसिक गतिविधिको व्यवस्थापन पनि हो। त्यसले गर्दाखेरि जब हाम्रो शारीरिक र मानसिक गतिविधिमा व्यवस्थापन गर्छौँ, यो धेरै खालका नसार्ने रोगहरू या मनोशरीरगत रोगहरू, साइको सोमेटिक सिन्ड्रोमहरूमा यसले अत्यन्त महत्त्वपूर्ण रूपमा काम गर्छ। अर्को भोजन जब हामी परिवर्तन गर्छौँ, भोजन परिवर्तनले पनि हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ, किनकि हाम्रो मनमा हुने विभिन्न गतिविधिहरू या शरीरमा हुने गतिविधिहरू को मूल कारण भनेको त हामीभित्र भएको जैव रसायनहरू हुन्। यो जैव रसायनहरूलाई प्रभावित गर्ने कुरा भनेको हाम्रो भोजन, विचार जस्ता कुरा हुन् जसले हाम्रो जैव रसायनहरूलाई प्रभावित गर्छ र हामीलाई चाहिँ अस्वस्थतातिर लैजान मद्दत गर्छ। यो पाटोबाट पनि योगले काम गर्छ। अर्को कुरा, किन कारणले, बाह्य कारणले या आन्तरिक कारणले शरीरभित्र सङ्कलन भएका र शरीरलाई नचाहिने विजातीय पदार्थहरूलाई निकाल्ने र शरीरलाई शुद्ध र शक्तिशाली बनाउने काममा पनि योगले, प्राकृतिक चिकित्साले महत्त्वपूर्ण काम गर्छ। त्यस अर्थमा यो एउटा व्यवस्थित स्वास्थ्य विज्ञान पनि हो।
जस्तो अहिले धेरै मानिसहरूलाई चाहिँ योगको आवश्यकता परेको पनि देखिन्छ, उनीहरू योगको बारेमा केही कुरा जान्न चाहन्छन् तर योगको अभ्यास कसरी गर्ने, यो कुरा कहाँबाट सिक्ने भन्ने कुराको समस्या परेको जस्तो देखिन्छ। यहाँले कसरी योग गर्ने भन्ने विषयलाई चाहिँ हाम्रा आम श्रोताहरूलाई कसरी बुझाउनुहुन्छ? धेरै मानिसहरूले अहिले जुन योग अभ्यासमा चासो दिइरहनु भएको छ, कुनै पनि व्यक्तिले योग गर्नका लागि कहाँबाट सिक्ने अथवा कक्षाहरू लिने कि कसरी कुनै पनि व्यक्तिले आफूलाई योग अभ्यासमा लैजान सक्छ भन्ने प्रश्न गरे मैले यहाँलाई।
यो एकदमै महत्वपूर्ण कुरा यहाँले अहिले के भन्दाखेरि योग सबैले गर्ने सबै ठाउँ गर्ने पद्धति यतातिर विकास भएको छ, योगको प्रचार प्रसारको दृष्टिले यो महत्वपूर्ण छ। तर कुन व्यक्तिका लागि कस्तो योगाको अभ्यास दिने या रोगकै दृष्टिले हेर्ने हो भने पनि कुन बिरामीलाई कस्तो योगा अभ्यास दिने या चाहिँ उसको उमेर अनुसार कस्तो दिने, बच्चालाई कस्तो दिने, युवालाई कस्तो दिने, वृद्धलाई कस्तो दिने, महिलालाई कस्तो दिने, पुरुषलाई कस्तो दिने, या चाहिँ कुनै रोग विशेष भनेदेखि मधुमेहका रोगीलाई के दिने, उच्च रक्तचापका रोगीलाई के दिने, यसमा विशिष्ट वैज्ञानिक व्यवस्था छ यसले। तर अहिले के भन्दा अन्धधुन्ध रूपमा योगको सबैलाई सबै दिने भन्ने किसिमको जुन चिन्तन छ यो चाहिँ राम्रो होइन। म कहाँ सिक्ने भन्ने कुरामा मैले दुईवटा कुरा मात्रै अहिले भन्न मिल्छ। एउटा चाहिँ औपचारिक शिक्षा नेपालका विश्वविद्यालयहरूमा सुरु भएको छ। नेपाल संस्कृत विश्वविद्यालयले लगभग 30 वर्ष यता निरन्तर रूपमा योगाको कक्षा चलाइरहेछ। त्यस्तै त्रिभुवन विश्वविद्यालय छ, अहिले काठमाडौँ विश्वविद्यालय गरिरहेको छ। यहाँ औपचारिक शिक्षामा जान चाहनेहरूका लागि यी बाटोहरू प्रशस्त छन् भने अरू ठाउँमा योग्य शिक्षक योग्य योगाको जानकार मान्छेसँग मैले सिक्नुपर्छ भन्ने कुरामा चाहिँ छनौट गर्नुपर्ने हुन्छ। मैले कुनै निश्चित किसिमको संस्था या निश्चित किसिमका व्यक्तिहरूको बारेमा उठिक उठिक भनेर मैले भन्न मिल्दैन। तर एउटा कुरा चाहिँ के भन्न मिल्छ मैले भन्दाखेरि अन्धधुन्ध रूपमा मैले सिकाएको कुरा गर भयजिका रोग निको हुन्छन् भन्ने त्यो रेन्डम भाषामा चाहिँ स्वास्थ्य दृष्टिले जानुहुन्न। त्यसमा विशेष किसिमले सोचेर विज्ञ मान्छेहरूसँगबाट सिक्नुपर्छ त्यो कुरा मैले भन्न मिल्छ। हजुर,
यहाँले यसअघि कुराकानीको क्रममा योग भनेर मात्र हुँदैन, योगभित्र धेरै कुरा समाहित भएका हुन्छन्, त्यो भित्र अध्यात्म लगायतका धेरै पक्षहरू पनि त्यहाँ रहेका हुन्छन्। यहाँले अघि कुराकानीका क्रममा भन्नुभएको थियो नि योग भनेर मात्र हुँदैन, योगभित्र धेरै कुराहरू समाहित भएका हुन्छन् भनेर। खास गरी यो योगभित्र के कुराहरू रहेका हुन्छन्, आध्यात्मिक पक्ष होला, अन्य विभिन्न पक्षहरू होलान्?
समग्र रूपमा मैले सुरुमै यहाँलाई भनेको थिएँ, शरीरको तहबाट, मनको तहबाट, समाजको तहबाट, अध्यात्मको तहबाट, शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक रूपमा एउटा समग्र व्यक्ति र समाजलाई रूपान्तरण गर्ने किसिमले सयौं विधि विज्ञानहरू छन्। कति बेला कुन कुरा आवश्यक छ त्यही अनुसार नै त्यस अगाडि बढ्नु पर्ने हुन्छ। कसैको इच्छा होला मलाई चाहिँ आत्मा र परमात्माको मिलन गराउनु छ या आध्यात्मिक उन्नति गर्नु छ या समाधिको स्थितिमा जानु छ, गर्ने योगका विधि विज्ञानहरू फरक हुन सक्छन्। एउटा मान्छेले मलाई सबै कुरा चाहिएको छैन, मलाई चाहिँ निरोगी शरीर भए हुन्छ या निरोगी मन भए हुन्छ भन्छ भने उसका लागि सिकाउने विधि विज्ञानहरू फरक होलान्। त्यस्तै कसैले के भन्नु मलाई निश्चित किसिमका समस्याहरू छन् त्यसको समाधान चाहिएको छ भन्यो भने त्यहाँ सिकाइने विधि विज्ञानहरू फरक छन्। त्यसैले त्यो फरकलाई बुझेको जानेको व्यक्तिबाट हामीले आफ्नो आवश्यकता अनुसार योगलाई उपयोग गर्न सक्छौँ।
अहिले नेपालमा पनि योगको चर्चा परिचर्चा भइरहेको छ, सरकारले पनि सोही अनुरूपको प्राथमिकता दिएको देखिन्छ। नेपाललाई योगको एउटा हब बनाउनका लागि, योग पर्यटनकै विकास गर्नका लागि के कसो गर्नु पर्ला?
योग नेपालमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै आज विश्वका 180 भन्दा बढी देशमा पुगेको छ। नेपालका तिनवटा ठुला सभ्यताहरू, शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता, अनि हाम्रा नदी सभ्यताहरू कोशी, गण्डकी, कर्णाली र बागमतीका सभ्यताहरू र 100 भन्दा बढी जात जातिहरूभित्र अन्तर्निहित सांस्कृतिक जीवन पद्धतिलाई हेर्ने हो भने त्यहाँ योग भेटाउन सकिन्छ। योग अवशेषहरू या योग भेटाउन सकिन्छ भने नेपालले आफूलाई योग राष्ट्रका रूपमा घोषित गरेर विश्वको योगको गन्तव्य नेपाल हो है भनेर विश्वभरि चिनाउन सक्ने हो भने नेपालमा विश्वका योग प्रेमीहरू आउनेछन् र पर्यटन विकास मात्रै होइन हाम्रो संस्कृति र विज्ञानको पनि विश्वभरि प्रचार प्रसार हुनेछ र खालि सगरमाथाको कारणले मात्रै नेपाल अग्लो छैन यहाँको कला संस्कृति र विज्ञानले पनि त्यत्तिकै अग्लो छ भन्ने कुराको सूचना सन्देश विश्वले पाउनेछ।
के कस्ता कार्यक्रमहरू नेपाल सरकारले गर्नुपर्छ या सम्बद्ध पक्षहरूले यो योगको समग्र विकासका लागि गर्नुपर्ने हुन्छ यहाँको दृष्टिमा चाहिँ?
समग्र विकासलाई हामीले दुईटा काम मात्रै गर्यौँ भने पनि अहिले धेरै कुराहरू गर्न सकिन्छ। एउटा औपचारिक शिक्षामा यसलाई कोसिस त भइरहेको छ तर जति हुनुपर्ने त्यति भएको छैन, औपचारिक शिक्षामा यसलाई लैजानु पर्छ। अर्को अहिले जति पनि देशभरि विभिन्न सङ्घ संस्था या व्यक्तिहरूले योगका अभ्यासहरू गराइरहनु भएको छ त्यो अभ्यासहरूमा स्तर उन्नति र नियमन दुवै कुराका लागि राष्ट्रिय रूपमा एउटा संस्थागत संरचना चाहिन्छ। योग परिषद होला अरू केही होला जसले यसको एकरूपता र यसभित्र भएको महत्त्वपूर्ण कुरालाई अगाडि बढाउनका निम्ति सहयोग गर्नेछ। त्यसरी हामीले दुवै रूपमा शैक्षिक रूपमा औपचारिक शिक्षामा पनि र योगको अभ्यास र दैनन्दिन जीवनसँग जोडिएका कुरासँग पनि अगाडि बढाएर विकास गर्नु जरुरी छ।
हुन्छ, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
मलाई भन्दा पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूले सबैका सामु योगका यी विचारहरू पुर्याउन मलाई सम्झिनुभयो, धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले योग दिवस, यसको महत्व र उपयोगिता बारे पहिलो चरणमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐर र दोस्रो चरणमा योग तथा प्राकृतिक चिकित्सा विज्ञ डाक्टर हरिप्रसाद पोखरेलसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।